बिस्मिल्लाहिर्रहमानिर्रहीम, दुरूद व सलाम हो मोहम्मद वाले मोहम्मद पे। अस्सलामु अलैकुम नाज़रीन, अंदाज़े जहाँ के साथ मोहम्मद मेहदी शराफ़त हाज़िर है। हमारी वेबसाइट का पता है urdu.sahartv.ir और ईमेल एड्रेस है andaz_jahan@sahartv.ir। और अंदाज़े जहाँ में आज हमारी गुफ्तगू का मौजू है पाकिस्तान के वज़ीर आज़म नवाज़ शरीफ का दौरे अमरीका और पाक अमरीका ताल्लुकात। तो लीजिए मुलाहिज़ा फरमाइए अंदाज़े जहाँ। नाज़रीन, पाकिस्तान और अमेरिका के ताल्लुकात ऐसे हैं कि जिन्हें न दोस्ताना कहा जा सकता है और न ही गैर दोस्ताना और दुश्मनाना रवाबित का नाम दिया जा सकता है। 11 सितंबर के बाद से ही पाकिस्तान और अमेरिका के रवाबित ख़ास नौइयत के रहे हैं, जिसमें पाकिस्तान अमेरिका की दहशतगर्दी मुखालिफ जंग में फ्रंट लाइन स्टेट है और अमेरिका पाकिस्तान के इस किरदार को सराहता भी है, लेकिन इसके बावजूद पाकिस्तान को स्ट्रेटेजिक इत्तेहादी का दर्जा हासिल नहीं है। अमेरिका को पाकिस्तान और उसके तआवुन की ज़रूरत है, इसका वाइट हाउस को एतराफ़ है, लेकिन इसके बावजूद न उसको पाकिस्तान के कौमी इक़्तिदार आला का कोई पास व लिहाज है, न वो इस मुल्क की अर्जी सालिमियत को कोई अहमियत देता है और न ही ड्रोन हमले बंद करने के मुतालबे जैसे पाकिस्तानी अवाम और हुकूमत के जायज़ और बरहक मुतालबात को दरखुरे इतना समझता है। पाकिस्तान के बाद से ऐसे हल्के मुमकिन हैं कि अमेरिका को अपना दोस्त समझते हों और अमेरिका की दोस्ती की उनकी नज़र में अहमियत हो, लेकिन अवाम न अमेरिका को अपना दोस्त समझते हैं और न ही उसकी दोस्ती पर फख्र करते हैं। इन हालात में पाकिस्तान के वज़ीर आज़म मियाँ नवाज शरीफ 3 रोज़ा सरकारी दौरे पर अमेरिका गए। सदर बाराक ओबामा, नायब सदर जो बाइडन, वज़ीर खारजा जान कैरी, दीगर अमरीकी रहनुमाओं और कांग्रेस नीज सेनेट के बाज़ अराकीन से उनकी मुलाकात हुई। उनके दौरे अमरीका के नतायज के हवाले से भी पाकिस्तान के सियासी और सहाफती हलकों में इख्तलाफात पाए जाते हैं। बाज़ हलके इस दौरे को कामयाब करार देते हैं और बाज़ हलके नाकाम समझते हैं। आज के प्रोग्राम में हम पहले वज़ीर आज़म नवाज शरीफ के दौरे अमरीका के बारे में गुफ्तगू करेंगे और फिर पाक अमरीका ताल्लुकात की नौइयत का जायज़ा लेंगे। इस मौजू पर गुफ्तगू के लिए आज हमने अपने इस्लामाबाद स्टूडियो में आने की दावत दी है पाकिस्तान के सीनियर तज़िया निगार नज़ीर हुसैन साहब को। कराची से आज के प्रोग्राम में शामिल किया जाएगा एक और मुमताज़ तज़िया निगार इरफान अली साहब को, और लंदन स्टूडियो से हमारी आज के प्रोग्राम में शिरकत करेंगे बरे सगीर के मुमताज़ दानश्वर और सीनियर तज़िया निगार बैरिस्टर यूसुफ अख्तर। लेकिन पहले हमारी रिपोर्ट।
पाकिस्तान के वज़ीर आज़म नवाज शरीफ ने अमरीका का दौरा किया। गुज़श्ता इतवार को शुरू होने वाला दौरा 4 दिनों तक चला। इस दौरे में नवाज शरीफ ने कई मुलाकातें की और कई इंटरव्यू दिए। दोनों मुल्कों का मुश्तरका एलामिया भी जारी हुआ। व्हाइट हाउस ने अमरीकी सदर बाराक ओबामा और पाकिस्तानी वज़ीर आज़म नवाज शरीफ की मुलाकात का मुश्तरका एलामिया जारी किया, जिसके मुताबिक पाकिस्तान और अमरीका 5 स्ट्रेटेजिक वर्किंग ग्रुप बनाने पर मुत्तफिक हुए हैं। इन वर्किंग ग्रुप्स का ताल्लुक कानून के नफाज, इंसदाद दहशतगर्दी, मईशत, तवानाई और दिफा और सिक्योरिटी के शोबों से है। मुश्तरका एलामिया में कहा गया है कि दहशतगर्दी के खात्मे के लिए पुरअमन पाकिस्तान अफगानिस्तान बॉर्डर अहम है। اعلامیہ میں کہا گیا ہے کہ القاعدہ کو شکست دینے میں تعاون پر اوباما نے پاکستان کا شکریہ بھی ادا کیا ہے۔ یہ سب کچھ ہوا لیکن اس سمت میں کوئی پیش رفت نہیں ہوئی جس کا پاکستان کے وزیراعظم نواز شریف نے اپنے اس دورے کا آغاز کرتے ہی زور شور سے تذکرہ شروع کر دیا تھا۔ ڈرون حملوں کے سلسلے میں نواز شریف کے بیان پاکستان سے ہی شروع ہوئے۔ یہ سلسلہ لندن کے مختصر قیام میں بھی جاری رہا اور امریکہ پہنچنے کے بعد بھی ڈرون حملوں پر تنقیدوں اور اعتراضات کا تسلسل قائم رہا۔ وائٹ ہاؤس میں صدر اوباما سے ملاقات ہو جانے کے بعد پریس کانفرنس میں اور دونوں ملکوں کی مشترکہ اعلامیہ میں ڈرون حملوں کے سلسلے میں کوئی تشفی بخش بات نظر نہیں آئی۔ اس سلسلے میں پاکستان میں الگ الگ رجحان دیکھنے میں آ رہا ہے، جہاں ایک طرف کچھ تجزیہ نگار یہ کہہ رہے ہیں کہ اس حقیقت کو تسلیم نہ کرنا بے انصافی ہوگی کہ پاکستان کی جانب سے پہلی بار ڈرون حملوں کے معاملے کو دہشت گردی میں خاتمے کے بجائے اس رجحان کو بڑھانے کے سبب اور بحالی امن میں رکاوٹ کے طور پر غیر مبہم الفاظ میں اور مستحکم دلائل کے ساتھ امریکی انتظامیہ اور عالمی برادری کے سامنے پیش کیا گیا۔ اس لیے وزیر اعظم کی جانب سے اس توقع کا اظہار کوئی معنی ضرور رکھتا ہے کہ ان کوششوں کے نتائج بتدریج سامنے آئیں گے۔ وہیں دوسری جانب کچھ تجزیہ نگاروں کا کہنا ہے کہ نواز شریف ڈرون طیاروں کے مسئلے پر بخوبی ہوم ورک کر کے نہیں گئے تھے اور ان کی ٹیم کے متعلقہ افراد نے اس سلسلے میں کوتاہی بلکہ بے لیاقتی کا مظاہرہ کیا ہے، جس کے نتیجے میں ڈرون طیاروں کے حملوں کو جارحانہ انداز میں اٹھانے کے بجائے نواز شریف کو سبکی اٹھانی پڑی اور امریکہ نے ایمنیسٹی انٹرنیشنل کی رپورٹ اور سی آئی اے کے خفیہ دستاویزات کے ذریعے پاکستان کو آئینہ دکھانے کی کامیاب کوشش کی۔ یہی وجہ تھی کہ نواز شریف کو یہ بیان دینا پڑا کہ ہمیں اپنے گھر کے اندر بہت کچھ سدھارنے کی ضرورت ہے۔ نواز شریف کے ناقدین کا خیال ہے کہ جب وہ باہر نکلے تو ایسا لگتا تھا کہ وہ احساس جرم کا شکار ہیں۔ وہ میڈیا کو یہ تو بتانے سے قاصر تھے کہ ڈرون حملوں، افغانستان، ہندوستان اور دہشت گردی کے خلاف جنگ کے معاملات پر انہوں نے امریکی حکام سے یہ باتیں منوا لیں، الٹا وہ پاکستان کی غلطیوں اور جرائم کا ذکر کرتے نظر آئے۔ پاکستان کے تجزیہ نگاروں نے نواز شریف کے اس انداز پر شدید تنقید کرتے ہوئے کہا ہے کہ بے شک ہم مجرم ہیں اور ہمارا اپنا گھر ہی بگڑا ہوا ہے، لیکن اپنے گھر کے قصے غیروں کے گھر جا کر بیان نہیں کیے جاتے، اور پھر ایسے گھر میں جس کے جرائم اور بے وفائیوں کی تاریخ بھی بڑی لمبی ہے۔ نواز شریف کی ٹیم پر بے لیاقتی کا الزام لگانے والے تجزیہ نگار یہ کہتے ہیں کہ امریکہ کے ساتھ ہمارے اصل تنازعات افغانستان، ہندوستان، دہشت گردی اور خطے کے مستقبل سے متعلق اس کی حکمت عملی کے بارے میں ہے، لیکن وزیر اعظم کو موضوعات اور ترجیحات کی جو فہرست تھما دی گئی تھی اس میں معیشت پہلے، توانائی دوسرے، تعلیم تیسرے اور دہشت گردی وغیرہ چوتھے نمبر پر رکھے گئے تھے۔ یہ اعلان تو بڑے تمطراق سے کیا گیا تھا کہ کشکول توڑ دیا ہے، لیکن اپنی معیشت، انرجی اور تعلیم کا رونا امریکہ میں جا کر رویا جا رہا ہے۔ سوال یہ ہے کہ جب امن نہیں ہوگا تو معیشت کیسے بہتر ہوگی اور کس سرمایہ کار کا دماغ خراب ہے جو ان حالات میں سرمایہ کاری کے لیے پاکستان آئے گا۔ بہرحال یہ تو واضح ہے کہ نواز شریف کا حالیہ دور امریکہ ایسا نہیں تھا جسے کوئی بڑی کامیابی قرار دیا جا سکے۔ ڈرون حملوں کے سلسلے میں امریکہ اپنی پالیسی طے کر چکا ہے اور تجزیہ نگار مانتے ہیں کہ امریکہ اپنے مفادات حاصل کرنے کے سلسلے میں کسی بات کا بھی لحاظ کرنے والا نہیں ہے۔ یہ حقیقت روز روشن کی طرح عیاں ہو چکی ہے کہ امریکہ کی دوستی، تابعداری یا خوشامد سے کوئی کچھ حاصل کرنا چاہتا ہے تو یہ اس کی بہت بڑی بھول ہے۔ کوئی بھی حکومت ہو، اگر اسے اپنی خود مختاری اور قومی مفادات عزیز ہیں تو اسے اپنی قوم پر بھروسہ کر کے جرات مندی کا مظاہرہ کرنا ہوگا۔ پاکستان کے لیے سلسلے میں کہیں دور جانے کی ضرورت نہیں، اسلامی جمہوریہ ایران کی مثال اس کے سامنے ہے۔
ناظرین، پاکستان کے وزیراعظم میاں نواز شریف کے دورے امریکہ سے متعلق رپورٹ آپ نے ملاحظہ فرمائی، اور اسی کے ساتھ پاکستانی تجزیہ نگاروں کے جو خیالات تھے وہ بھی پیش کیے گئے۔ چلتے ہیں اسلام آباد اسٹوڈیو، جہاں اس وقت پاکستان کے ایک سینئر تجزیہ نگار نذیر حسین صاحب موجود ہیں، گفتگو کا آغاز ان سے کرتے ہیں۔ نذیر حسین صاحب، السلام علیکم۔
جی وعلیکم السلام۔
جناب وزیراعظم، نواز شریف کے دورہ امریکہ کے بارے میں آپ کا تجزیہ کیا ہے؟
آپ نے اتنا اچھا ابتدائیہ پیش کیا اور اتنی جامع رپورٹ پیش کی ہے کہ اس کے بعد کوئی گنجائش تو نہیں رہتی کہ میں بھی کچھ بولوں، لیکن جہاں ایک طرف حکومتی حلقے یا تجزیہ نگار یہ کہہ رہے ہیں کہ دورہ بڑا کامیاب تھا اور اس کے مقابل میں یہ لوگ کہہ رہے ہیں کہ دورہ ناکام تھا، میں اس کے بین بین چلنے کی کوشش کروں گا۔ نہ اس کو کامیاب کہا جا سکتا ہے اور نہ ہی ناکام کہا جا سکتا ہے۔ اس میں امیدیں بھی تھیں اور خدشات بھی تھے۔ امیدیں یہ تھیں کہ آپ کو معلوم ہے کہ سلالہ چیک پوسٹ اٹیک کے بعد اور اسامہ بن لادن کے بعد یہ ایک پہلی باقاعدہ رابطہ مہم تھی جو وزیر اعظم نواز شریف نے امریکن ایڈمنسٹریشن کے ساتھ کی، ظاہر ہے پہلے ہی وزٹ سے کوئی دودھ کی نہریں نہیں بہہ پڑتی، نہ تعلقات بالکل استوار ہو جاتے ہیں، اور آپ نے خود شروع میں کہا کہ تعلقات ایسے ہیں، نہ دشمنی ہے نہ دوستی ہے، فارسی کا مقولہ بھی ہے، نہ پائے رفتن نہ جائے ماندن۔ اب مسئلہ یہ ہے کہ نہ امریکہ پاکستان کے بغیر رہ سکتا ہے جیو پولیٹیکلی افغانستان کے لحاظ سے، اور نہ ہی پاکستان بیکاز آف اس کی معیشت کے لحاظ سے وہ امریکہ کے بغیر رہ سکتا ہے۔ لہٰذا یہ لو ہیٹ ریلیشن شپ جو ہے وہ چلتا رہے گا اور پچھلے گزشتہ 60 سالوں سے چل رہا ہے۔ لیکن جہاں ہم امیدوں کی بات کرتے ہیں تو آپ یہ دیکھیں کہ بہت سی باتیں ایسی ہوئیں جو آج سے پہلے صرف پاکستانی حلقوں میں کی جاتی تھیں۔ ڈرون اٹیک کا مسئلہ جو ہے وزیر اعظم نواز شریف نے اقوام متحدہ کی جنرل اسمبلی میں بھی اٹھایا، ڈرون کا مسئلہ جو ہے انہوں نے باراک اوباما جو صدر امریکہ ہیں ان کے ساتھ بھی اٹھایا۔ بند ہوتے ہیں یا نہیں ہوتے، لیکن آپ کو یہ بات معلوم ہوگی کہ اب امریکہ جو ہے اپنی ڈرون پالیسی پہ تھوڑا ڈیفینسو ضرور ہو گیا ہے۔
جی
ڈیفینسو یہ ہوا ہے کہ پہلے وہ یہ کہہ رہا تھا کہ جی یہ ہم ٹارگٹ کے لیے کرتے ہیں، دہشت گردوں کو مارنے کے لیے کرتے ہیں، لیکن ابھی جو واشنگٹن پوسٹ کی رپورٹ آئی ہے اس میں یہ لکھا ہے کہ امریکن ایڈمنسٹریشن نے یہ کہا ہے کہ ہم یہ ڈرون اٹیکس جو ہیں وہ پاکستان اور پاکستانیوں کی حفاظت کے لیے استعمال کرتے ہیں، لہٰذا ایک طرح تو وہ ڈیفینسو ہوئے ہیں، اور دوسری آپ یہ دیکھیں کہ امریکن وزٹ سے پہلے پاکستان کی جو رکی ہوئی امداد تھی بہت زیادہ 1.6 بلین، 3.3 بلین اور 3.3 ملین اور $300 ملین جو ہے وہ ریلیز ہوئی ہے اور ریلیز کرنے کی کوشش کی جا رہی ہے۔ تیسرا بات یہ ہے کہ پاکستان کو ہمیشہ سے دہشت گردی کا گھر سمجھا جاتا تھا۔ آپ کو معلوم ہے کہ جو یو ایس انسٹیٹیوٹ آف پیس میں وزیر اعظم نواز شریف کا خطاب تھا اس میں انہوں نے اس بات کا بڑا واولا اظہار کیا ہے واشگاف الفاظ میں کہ پاکستان دہشت گردی کا گھر نہیں ہے، بلکہ پاکستان جو ہے وہ دہشت گردی کیا وکٹم ہے، پاکستان دہشت گردی کا شکار ہے، اور انہوں نے پاکستان کی قربانیوں کا بھی ذکر کیا جس میں پاکستان کے معیشت کو $100 بلین کا نقصان ہوا، پاکستان کے 6,000 سے 8,000 تک جو فوجی ہیں وہ مارے گئے، اور پاکستان کو 40,000 سے 50,000 تک سولین کی کیجولیٹیز اٹھانی پڑی۔ لیکن جو خدشات ہیں وہ بڑے خطرناک ہیں۔ خدشات یہ ہے کہ کیا اس وقت امریکہ جو ہے افغانستان میں پھنسا ہوا ہے اس کو وہاں سے نکلنے کے لیے صرف پاکستان ہی ایک ایسا روٹ ایزی سیفسٹ اور پاسبل اویلیبل ہے جس کی وجہ سے وہ پاکستان کی محبت ان کو جاگ گئی ہے، اور آئندہ آنے والے جو 16 سے 18 مہینے ہیں وہ بہت کروشل ہیں کہ جب تک اگر پاکستان کی کوششیں نہیں ہوں گی، پاکستان کی آشیرباد نہیں ہوگی، پاکستان کی خوش آمدید نہیں ہوگی تو امریکن اور نیٹو فورسز یہاں سے نہیں نکل سکیں گے۔ تو یہ ایک ایسا بہت بڑا خدشہ ہے کہ کیا امریکن محبت جو ہے پاکستان کے ساتھ وہ آئندہ آنے والے 16-18 مہینوں کے لیے یہ یا اس سے آگے بھی جائیں گے۔ اور دوسرا جو خدشہ بہت بڑا ہے کہ وہ جب وڈرا کر جاتے ہیں امریکن، میں اس کو سمجھتا ہوں وڈرا نہیں کریں گے، ڈرا ڈاؤن ہوں گے، ان کی 20,000 تقریباً فورسز جو ہیں 15,000 سے 20,000 فورسز وہ یہاں پہ رہیں گی، تو اس کے بعد کیا افغانستان میں جو معاملات ہیں وہ پاکستان اور امریکہ مل کر طے کریں گے یا امریکہ اپنی ہٹ درمی دوبارہ ہی، آپ کو معلوم ہے کہ یہ پہلا وڈرال نہیں ہے، یہ تیسرا وڈرال ہے، اس سے پہلے بھی امریکہ یہاں سے جا چکا ہے، رشیا بھی جا چکا ہے، سوویت یونین یہاں سے جا چکا ہے، تو پاکستان کو تینوں وڈرال میں بہت بڑی قیمت ادا کرنی پڑی ہے۔ تو لہٰذا وزیر اعظم نواز شریف کا ابتدائی میں یہی کہوں گا کہ اس دورے سے امیدیں بھی ہیں لیکن خدشات بھی بہت زیادہ لاحق ہیں۔
بہت بہت شکریہ، اور چلتے ہیں لندن اسٹوڈیو جہاں بر صغیر کے ممتاز دانشور اور سینئر تجزیہ نگار بیرسٹر یوسف اختر صاحب موجود ہیں۔ بیرسٹر صاحب السلام علیکم۔
جی وعلیکم السلام ورحمۃ اللہ۔
جناب وزیراعظم نواز شریف کے دورے امریکہ کے بارے میں آپ کیا کہتے ہیں، وہ اپنے دورے کے اہداف میں کتنے کامیاب رہے؟
دیکھیے جہاں تک ان کے دورے کا تعلق ہے اور سرکاری اعلانات کا تعلق ہے تو پاکستان کی کسی بھی حکومت کا کوئی بھی سربراہ کسی بھی ملک کا دورہ کرے وہ ہمیشہ نہایت کامیاب ہو کر آتا ہے۔ لیکن جیسا کہ کہا جاتا ہے کہ وہ پروف آف دی پڈنگ از ان دی ایٹنگ، کہ حلوے کا مزہ جو ہے وہ کھانے میں ہے، تو جو کچھ وعدے وعید ہوئے ہیں اور توقعات ان سے بندھی ہیں وہ اسی صورت میں کچھ کے بارے میں حتمی طور پر کچھ کہا جا سکتا ہے جب ہمیں وہ تمام راحت حاصل ہو جائیں۔
جی
لیکن جیسا کہ آپ جانتے ہیں اور مجھ سے پہلے کہ تجزیہ کار نذیر صاحب نے بھی اور آپ کے جو تجزیہ ہوا ہے اس میں بھی پاکستان اور امریکہ کے تعلقات جو ہیں وہ بہت عرصے سے اونچ نیچ کا شکار رہے ہیں. کبھی ہم سمجھتے ہیں کہ امریکہ کے ہم بہت نزدیک آ گئے ہیں اور امریکہ ہمارا نہایت ہی عمدہ دوست ہے اور قابل اعتماد دوست ہے, لیکن بعد میں یہ ہوتا ہے کہ جب بھی ہمیں ضرورت پڑی اور محسوس ہوئی ہماری پشت میں چھرا گھونپا گیا.
جی
یا کیا ہے جو وہ 71 کی جنگ ہو, کہ ساتواں فلیٹ آ رہا ہے, یا سوویت یونین کے انخلا کے بعد کی جو صورت حال ہے وہ اس وقت ہو, ہماری امداد بھی بند ہوتی رہی ہے مالی بھی اور فوجی بھی, یا اب یہ واقعات ہوں سلالہ کا یا اپنا اسامہ بن لادن کا, تو اس وقت بھی ہم احتجاج کرتے رہے. لیکن اس میں ہمارے تعلقات میں جو سب سے بڑا سد راہ ہے, سٹمبلنگ بلاک جسے کہتے ہیں, وہ جی آج کل تو ڈرونز کا ہے کہ آئے دن وہاں سے حملے ہوتے ہیں اور 4,000-6,000 میل دور بیٹھ کر کچھ لوگ اسکرینوں پر اور کمپیوٹر پر بیٹھ کر ہمارے لوگوں کو, نہتوں کو, معصوموں کو وہ اڑا دیتے ہیں. تو آپ سب جانتے ہیں کئی ہزار لوگ اس میں مارے جا چکے ہیں, جن کی بہت بڑی تعداد
جی
معصوم لوگوں کی ہے. اس میں خود بقول امریکہ کے اور وہاں کے اخبارات کے بہت کم لوگ ایسے تھے جو اصلی ان کا ہدف تھے, لیکن جسے کولیٹرل نقصان کہتے ہیں وہ بہت زیادہ ہوا ہے, اور اس کی وجہ سے وہاں جو ہمارے لوگ ہیں ان میں انتہائی شدید اضطراب پایا جاتا ہے, اور جن کے لواحقین معصوم و بے گناہ مارے جاتے ہیں ان میں انتہائی شدت کے جذبات پیدا ہوتے ہیں, اور وہ قدرتی بات ہے. وہ بھی پھر اس میں ہم یہ دیکھتے ہیں کہ وہ ان کو وہ سمجھتے ہیں کہ پاکستان ان کی مدد کر رہا ہے, پاکستانی افواج ان کی مدد کر رہی ہیں, تو وہ سلاسل وہ ہم کو مورد الزام ٹھہراتے ہیں, اور پاکستانی افواج پر, پاکستانی عوام پر, پاکستانی املاک پر آئے دن حملے ہوتے رہتے ہیں, جس کے نتیجے میں اب تک 40,000 آدمی اس جنگ کے اندر, جو کہتے ہیں ہماری امریکہ کی جنگ ہے, 40,000 افراد اپنی جان سے ہاتھ دھو بیٹھے ہیں, اور 100 بلین سے زیادہ کا ہمیں نقصان ہوا ہے. امریکہ سے ملنا ملانا تو کچھ بھی نہیں ہے, ان کی جو کولیشن سپورٹ کی جو مد میں جو پیسے ملتے ہیں وہی ریلیز نہیں ہوتے. اب یہ 1.6 بلین کہتے ہیں ریلیز کر دیا گیا ہے, لیکن یہ اونٹ کے منہ میں زیرے کی بات ہے. ساری ہمارے جو نقصانات ہیں ان کا اندازہ کرنا امریکہ کے لیے مشکل ہے, لیکن نہ صرف اس کا ازالہ کرنا مشکل ہے, وہاں کا اعتراف تو کر دیتے ہیں کہ ہاں پاکستان کے بغیر ہم کچھ نہیں کر سکتے, لیکن وہ بھی اسی لیے کرتے ہیں جب ان کے مفادات وہاں پر ہوں. اب جیسا کہ آپ حضرات سب جانتے ہیں اگلے سال سے امریکن انخلا جو مکمل ہو یا جزوی ہو وہ شروع ہوگا, اور اس کے لیے ان کو 1.5 سال کا عرصہ چاہیے کہ اتنی افواج جائیں گی, اور دوسرے 42 ممالک کی افواج بھی ہیں
جی.
ان کے لیے سیف پیسج درکار ہے. وہ سیف پیسج جو ہے وہ پاکستان کے ہی تھرو زیادہ ہو سکتا ہے, وہ اکنامک بھی ہے اور ان کے لیے زیادہ مفید بھی ہے. تو اس کے لیے یہ جو محبت کا اظہار ہے یہ
جی.
محض اس کا ہے, وہ میں سمجھتا ہوں کہ دکھاوا ہے. تو اس کے لیے ہم کبھی تھوڑی بہت چیز دے دے کے وہ ٹال دیتے ہیں, بچوں کو جیسے ہاتھ میں کھلونا دیا جاتا ہے اسی طرح پاکستان کے لیے کچھ وہ امداد دے دی جاتی ہے یا اس کے وعدے کر دیے جاتے ہیں. تو اصل تو دیکھنا یہ ہے کہ آئندہ دنوں میں اور ہفتوں میں اور سالوں میں ہمارے ساتھ کیا تعلقات ہیں, اور جیسا کہ نذیر حسین صاحب کہہ رہے تھے ہمیں یہ بھی دیکھنا ہے کہ جب وہ انخلا ہو گیا مکمل یا جزوی اس کے بعد کی پالیسی کیا ہے, کیا پھر امریکہ حزب ماضی آنکھیں پھیر لے گا ہم سے یا وہ امداد جاری رہے گی. تو جیسا کہ سب لوگ جانتے ہیں اور بین الاقوامی تعلقات کے بارے میں جانتے ہیں, ان سلسلوں میں کوئی پرماننٹ مستقل دوستی یا دشمنی نہیں ہوتی, ہر ملک اپنے مفادات کے پیش نظر اقدامات اٹھاتا ہے. تو پاکستان کو بھی ایسی غلط ٹائپ کی امیدیں قائم نہیں کرنے چاہیے, وابستہ نہیں کرنے چاہیے جو پوری نہ ہو اور پھر تعلقات میں بگاڑ پیدا ہو. تو ہم یہ سمجھتے ہیں کہ پاکستانی حکومت کو بہت پھونک پھونک کر قدم رکھنے چاہیے. نواز شریف صاحب نے وہ کہا ہے کہ عافیہ صدیقی کا بھی ہم نے قدم اٹھایا, لیکن وہ ڈاکٹر شکیل کی بات کر رہے ہیں, یہ کہیں کہیں حتمی وعدہ نہیں ہوا کہ عافیہ صدیقی کی رہائی ہو جائے گی یا ہمیں بہت زیادہ امداد جو ہے وہ مل جائے گی یا کسی بھی طرح جو ہے یہ ڈرونز کا معاملہ جو ہے یہ ختم ہو جائے گا. تو یہ تو وہ جیسے میں نے پہلے عرض کیا کہ پروف آف دی پڈنگ از ان دی ایٹنگ, دیکھنا یہ ہے کہ آئندہ کب تک حملے نہیں ہوتے اور ان کے تعلقات ہم سے کیسے رہتے ہیں. یہ صرف عارضی طور پر ہے या मुस्तकिल तौर पर हम कुछ उम्मीदें वाबस्ता कर सकते हैं, ये देखना है। और मैं ये समझता हूँ कि किसी भी खुददार खुद मुख्तार रियासत के लिए ये ज़रूरी है कि वो हमसरी का और बराबरी के नाते से बात करे, तवक्कात ना ज़्यादा लगाए, पैरों पर अपने खुद खड़ा हो। उसी वक्त आप आंखों में आंखें डालकर बात कर सकते हैं। और उसकी जैसे कि मिसाल आपने दी, जमहूरिया ईरान का तर्ज अमल है, वहाँ एक ड्रोन भेजा जा था जिसे उतार लिया गया या तबाह कर दिया गया, उसके बाद उनको जुरत नहीं हुई। पाकिस्तान को भी ये चाहिए कि अपनी खुददारी और खुद मुख्तारी का सौदा न करे और ऐसे इकदाम करे जिसमें उनको बता दिया जाए कि एनफ इज़ एनफ, अब हमारी सालमियत और खुद मुख्तारी पर आइंदा कोई भी हमला हुआ तो उसको जारियत तसव्वुर किया जाएगा और हम भी फिर खातिर ख्वाह इकदाम उठाने के लिए मजबूर होंगे। तो ये मैं समझता हूँ, तो जैसे कि नज़ीर साहब फरमा रहे थे, इससे बहुत ज़्यादा उम्मीदें वाबस्ता ना की जाएँ। बज़ाहिर तो लगता है कि ठीक है, उनके मिजाज ज़रा दुरुस्त हुए हैं और वो चाहते हैं कि हमारी मदद करें, तो लेकिन वो आइंदा आने वाले वाक़ियात और साल जो हैं वही बताएंगे कहाँ तक सही है।
बहुत बहुत शुक्रिया जनाब, बहुत बहुत शुक्रिया। और नाज़रीन, कराची में पाकिस्तान के ही एक और मुमताज़ तजिया निगार जी, कराची से अभी रबता बरकरार नहीं हुआ। नज़ीर हुसैन साहब, जनाब जिस इमदाद की बहाली का ऐलान किया गया है, इसके बारे में गुज़श्ता हुकूमत के दौर में भी बारहा ये कहा जाता रहा है कि अमरीका इमदाद के नाम पर जो रकम दे रहा है वो उस नुकसान से कहीं कम है जो पाकिस्तान को अमरीका की दहशतगर्दी मुखालिफ जंग में साथ देने के एवज़ उठाना पड़ा है। तो ये जो इमदाद है, इसको इमदाद कहना कहाँ तक सही है? इसको इमदाद के बजाय तावान ना कहा जाए?
मैं श्रावा साहब, इसका जो भी नाम दे दिया जाए, असल में ये जो एक 1.6 बिलियन डॉलर की जो एड हम कहते हैं, ये कैरी लूगर बिल के तहत जो 7.2 बिलियन डॉलर पाकिस्तान को मिलना थी उसका हिस्सा है। और ये 2010 से जब से ये OBL ओसामा बिन लादेन ऑपरेशन हुआ है और सलाला पोस्ट अटैक हुआ है, उसके बाद पाकिस्तान ने तकरीबन 11 माह जो है नेटो सप्लाई बंद कर दी थी, उसके बाद से ये इमदाद बंद हो गई थी। और इसी तरह जो है वो 330 मिलियन जो कोलिशन सपोर्ट फंड में जो रकम थी वो भी 2010 से बंद की हुई थी, वो भी उन्होंने खोल दी है। और उसके अलावा जो 300 मिलियन सिक्योरिटी असिस्टेंस है, वह सिक्योरिटी असिस्टेंट जो है वो दहशतगर्दी के ख़िलाफ़ लड़ने के लिए है और वो उन्होंने अब रिलीज़ कर, अभी ये रिलीज़ नहीं हुई, अभी ये आइंदा साल जाकर रिलीज़ होगी। अभी जैसे हमारे लंदन से दोस्त बता रहे थे कि हलवे का मज़ा जो है उसके खाने में है, पक हो गया है, तो अभी मालूम होगा कि आइंदा ये, अभी तो ऐलानात हुए हैं और जब ऐलानात के बाद इनको रिलीज़ किया जाएगा तो तब की बात होगी। और दूसरी बात जो है, आपका आपकी बात बिल्कुल दुरुस्त है कि जो पाकिस्तान में नुकसानात हैं उनका अंदाज़ा लगाना बहुत 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 मुश्किल है। 100 बिलियन तो एक कह देने वाली बात है ना, जो लोग डिस्प्लेस हुए हैं, जिनके ख़ानदान के ख़ानदान ख़त्म हुए हैं, और ड्रोन अटैक्स की अभी जो फिगर्स आई हैं वो अगर आप देख लें तो ये एक ऐसी बहुत ज़्यादा चीज़ है जिसका खमियाजा जो है वो पाकिस्तान तो भुगत रहा है, पाकिस्तान की हुकूमतें भी बदल रहे हैं, पाकिस्तान की मईशत भी भुगत रही है और आइंदा चल के अमेरिका भी भुगत रहेगा। दूसरी बात आपकी खिदमत तो ये भी अर्ज़ करनी है कि अभी आप देखें कि पाकिस्तान जो गुज़िश्ता कई सालों से अमेरिका का हलीफ और हमायती करार दिया जा रहा है, आपको परेशानी होगी शायद, आपके इसी प्रोग्राम के तवस्सुल से मैंने बात भी कही थी कि गुज़िश्ता एक या दो साल में जो सर्वे हुए हैं पाकिस्तान में, उसमें ये कहा गया है कि अमेरिका पाकिस्तान का नंबर एक दुश्मन है। पहले भारत को दुश्मन करार दिया जाता था, लेकिन अब भारत जो है वो दूसरे नंबर पे आ गया है और अमेरिका को एक नंबर दुश्मन करार, ये सर्वेज की बात कर रहा हूँ मैं, अपनी बात नहीं कर रहा, सर्वेज ये कह रहे हैं। तो ड्रोन अटैक की वजह से जो अमेरिका पाकिस्तान के साथ गाहे बगाहे दोस्ती और दुश्मनी करता रहता है, उसके नतीजे में जो पब्लिक परसेप्शन है वो इस हद तक चले गई है। लेकिन हम जब हुकूमत की बात करते हैं तो आप ये बात देखिए कि पाकिस्तान की मईशत जो है वो बहुत कमज़ोर है, पाकिस्तान की मईशत जो है वो इस वक्त बिल्कुल घुटनों से पैरों में आ चुकी है। और जब तक इमदाद की बात ना की जाए, चाहे वो किसी भी सूरत में हो, आपको ये भी मालूम होना चाहिए कि अमेरिका जो है वो वर्ल्ड बैंक और IMF का भी कंट्रोल करता है और वहाँ से भी पाकिस्तान को 7 बिलियन डॉलर की इमदाद दी जा चुकी है। लिहाजा ये सारी बातें मिलकर उस बात की तरफ इशारा करती हैं कि पाकिस्तान फ़िलहाल अमेरिका के लिए और अमेरिका पाकिस्तान के लिए इंतहाई अहमियत का हामिल हैं। और ये बात हमें रोज़ रोशन की तरह आया है, कोई मिसाल देने की ज़रूरत नहीं है कि जब तक आपकी मईशत, आपकी पॉलिटिकल और इकोनॉमिक स्टेबिलिटी नहीं आती, आप किसी भी मुल्क के साथ बराबरी की सतह पर ताल्लुकात उस्तवार नहीं कर सकते। और जैसे हमारे लंदन में बैठे हुए दोस्त ने मिसाल दी थी इस्लामी जमहूरिया ईरान की, मैं समझता हूँ कि बड़ी एप्ट मिसाल है। आप ये देखें कि गुज़िश्ता 8-10 सालों में जो इस्लामी जमहूरिया ईरान पे कदगने लगी हैं, पाबंदियाँ लगी हैं, पाबाशें हैं, बंदिशें हैं, सेंक्शंस हैं, तो उसके बावजूद जो है ना सिर्फ इस्लामी जमहूरिया ईरान की हुकूमत बल्कि वहाँ के अवाम जो हैं इसको सस्टेन कर रहे हैं। और आज ये बात हो गई है कि अमरीका जो है वो ईरान से बाकायदा डायरेक्ट मुज़ाकरात करने के लिए, नेगोशिएट करने के लिए तैयार हो गया है। उसके मुकाबले जब हम पाकिस्तान की बात करते हैं तो अनफॉर्चुनेटली हमारी सारी की सारी इकॉनमी जो है वो बोरोड इकॉनमी है, वो इस्तेहकाम पज़ीर नहीं है, वो जवाल पज़ीर है। तो लिहाजा ऐसी सूरत हाल में जब ऐसी बात होती है तो किसी भी मुल्क के साथ आँख से आँख मिला के बात करना मुश्किल हो जाता है। और डिप्लोमेसी में ये कहा जाता है कि डिप्लोमेसी या फॉरेन पॉलिसी जो है वो ख्वाहिशात पे नहीं लड़ी जाती, ख्वाहिशात पे नहीं बनती, बल्कि एक मजबूत और तवाना हुकूमत, अपोजिशन, पॉलिटिकल पार्टी, आवाम जिनके दिल हुक्मरानों के साथ धड़कते हों और एक कौमी हमीयत और मजबूतियत मईशत की होती है, उसके बाद लड़ी जाती है। लिहाजा अमरीका जो भी इमदाद देता है, चाहे वो ज़ीरा हो या खिशमिश हो या छुवारा हो, लेकिन पाकिस्तान को इसकी बहुत ज़रूरत है। और जब तक पाकिस्तान मायशी तौर से अपने पाँव पे नहीं खड़ा हो जाता, अनफॉर्चुनेटली ये सूरत हाल ऐसी ही रहेगी। और गुज़िश्ता 60 सालों से हमें यही नज़र आ रहा है। लिहाजा ज़रूरत इस समय की है कि पाकिस्तान इस वक्त सियासी इस्तेकाम तो हासिल कर गया है, लेकिन पाकिस्तान जो है अगर माशी इस्तेकाम भी हासिल कर लेता है तो उसके बाद जो है अमरीका से भी बल्कि किसी और मुल्क से भी आँखों में आँखें डाल के बात करने के लिए तैयार होगा। आखिरी इस ज़मन में एक बात ये बता दूँ कि अमरीका जो है वो जो न्यू ग्रेट गेम शुरू हो रही है अफगानिस्तान सेंट्रल एशिया में, उसके तहत अफगानिस्तान में 7 से 9 अड्डे फौजी अड्डे जो है वो यहाँ पे रखेगा। लिहाजा उस सूरत हाल में भी पाकिस्तान की अहमियत और अफादियत बहुत ज़्यादा है अमेरिका के लिए। अब हमारे हुक्मरानों पर और हमारी हुकूमत पे ये बात बड़ी इम्पॉर्टेंट हद तक वाजिब हो जाती है कि वो ऐसी सूरत हाल में अमेरिका से पाकिस्तान के मफादात हैं वो उनको किस हद तक अचीव करने की और करवाने की कोशिश करते हैं। और मैं समझता हूँ कि नवाज शरीफ का ये जो दौरा था वह उसकी एक कड़ी है, पहली कड़ी है। अब देखना यह है कि आइंदा आने वाला वक्त में पाकिस्तानी हुकूमत जो है वो किस हद तक स्टैंड करती है और अमेरिका के साथ अपने जो ताल्लुकात हैं वो बराबरी की सतह पर और कौमी अहमियत और हमियत की सतह पर उस्तवार करती है।
बहुत बहुत शुक्रिया जनाब। बैरिस्टर साहब, पाकिस्तान के कबायली इलाकों पर ड्रोन हमलों को बंद करना पाकिस्तान के आवाम का अहम तरीन मुतालबा है। वज़ीर आज़म नवाज शरीफ ने भी इसको काफ़ी अहमियत दी और अपने दौरे में तकरीबन हर मुलाकात में इस मसले को उठाया। अमरीकियों का जवाब क्या रहा?
देखिए, अमरीकियों का जवाब मुबहम है और वो किसी सूरत वो कह चुके हैं कि अमेरिका की जो कौमी सलामती की पॉलिसी है ये हमले उसके पेश नज़र होते हैं, बल्कि वो तो यहाँ तक कहते हैं कि ये पाकिस्तान के अमली तआवुन से होते हैं और इस सिलसिले में कोई मुआहदा भी था जो मुशर्रफ साहब के ज़माने में हुआ। तो अब और कुछ हमारे जो हुक्मरान थे वो ये भी कहते रहे कि जी आप हमले करते रहें, हम शोर मचाते रहेंगे, लेकिन हमें इससे मतलब नहीं है कि क्या होता है क्या नहीं। ज़रदारी साहब थे या यूसुफ गिलानी साहब थे, बहुत अफसोसनाक बात है कि वह दोगली पॉलिसी पर ज़्यादा अमल हुआ। नवाज शरीफ साहब को सिंसियर नज़र आते हैं इस सिलसिले में, तो उन्होंने ये जनरल असम्बली के इजलास में भी अपना मुतालबा किया था और बार बार हर प्लेटफार्म से भी कह रहे हैं, लेकिन ये है कि इस सिलसिले में क्या वाकई उन्होंने कोई बड़े शद्दोमत से बात की है या नहीं की है तो नहीं कहा जा सकता। वो कह रहे हैं तो हम उनको यकीन करते हैं कहें, लेकिन जैसा कि मैं पहले कह चुका हूँ इसका असर क्या होता है वो उसी सूरत में होगा जब ये हमले रुक जाएँ, आइंदा ना हों। तो हमारे तो इसमें समझ लीजिए सरासर नुकसान होता रहा है और हो रहा है। हमारे आवाम जो हैं वो वहाँ के जो जो मज़लूम लोग जो हैं जो मारे जाते हैं वो फिर हथियार उठा लेते हैं और हथियार उठाकर वो अमेरिकन का तो कुछ नहीं कर सकते, क्यों हज़ारों मील दूर से वो हमले करते हैं, उनका निशाना जो है वो सरासर पाकिस्तानी अफवाज होती हैं, पाकिस्तानी अवाम होते हैं मासूम और निहत्ते, तो تو ادھر سے بھی نہتے عوام مارے جاتے ہیں معصوم اور ادھر سے بھی مارے جاتے ہیں. تو ہم تو یہ چاہتے ہیں کہ کل کے بند ہوتے وہ حملے آج بند ہوں. بین الاقوامی جو قوانین ہیں ان کی بھی خلاف ورزی ہے بلکہ یہ جرم ہے. اور اس سلسلے میں یونائٹیڈ نیشنز کے جو سیکیورٹی وہ جو ہیں اپنے سیکرٹری جنرل وہ بھی کہہ چکے ہیں, کچھ اور ممالک بھی کہہ رہے ہیں اس سلسلے میں, لیکن ان کے کان پر جوں نہیں رینگتی امریکہ کی, وہ اپنے مفاد کو پیش نظر رکھتے ہیں. تو اس سلسلے میں کچھ حتمی طور پر نہیں کہا جا سکتا. یقیناً مطالبہ ہے, پاکستان مطالبہ کرتا رہے گا. یوں سمجھ لیجیے کہ اگر سیاستدان منافقت سے بھی کام لیں تو عوام کا یہ پرزور مطالبہ ہے کہ ہماری جو قومی سالمیت ہے اور حاکمیت ہے اس کا احترام کرے امریکہ. جب یہ 9/11 کا واقعہ ہوا تو انہوں نے اس کا بہانہ بنا کر, جبکہ ساری دنیا جانتی ہے نہ اس میں افغانستان کا کوئی آدمی ملوث تھا نہ اس کے اندر پاکستان کا کوئی آدمی ملوث تھا, لیکن انہوں نے افغانستان کا تورا بورا بنا کر رکھ دیا. پاکستان کو مجبوراً اس جنگ میں لپیٹ لیا. 40,000 آدمی اب تک مارے جا چکے ہیں, 4,000-5,000 فوجی مارے جا چکے ہیں. تو جتنی قربانی اس سلسلے میں اس جنگ میں پاکستان نے دی ہے اتنی کسی نے بھی نہیں دی, خود افغانوں نے بھی اتنی نہیں دی جتنی کہ پاکستان نے اس کی قربانی دی اور قیمت چکائی ہے. لیکن ہمیں اس کی طرف سے امریکہ کی طرف سے کوئی اس کا نہ خاطخواہ معاوضہ ملتا ہے نہ دور رس کچھ پالیسیاں ایسی نظر آتی ہیں. ہم تاریکیوں میں ڈوبے ہوئے ہیں, توانائیوں کا جو حشر ہے, ہمارا جو تعلقات ہیں وہ ایک دوسرے سے خراب ہو رہے ہیں, ملکی معیشت بالکل بیٹھ گئی ہے, کارخانے بند ہو رہے ہیں, ڈالر کی جو حالت ہے آپ سب جانتے ہیں کہ وہ 160 کا پاؤنڈ ہو گیا ہے اور ڈالر 110 کے قریب جا پہنچا ہے, تو وہ ورچولی ڈی ویلیو ہو گیا. اس میں IMF جو ہے وہ ایسی شرائط رکھ دیتا ہے قرضے دیتے وقت کہ دن بدن غریب عوام پر ٹیکسز بڑھائے جا رہے ہیں اور ان کا دن بدن ناطقہ بند ہوتا جا رہا ہے, تو ان کے لیے زندگی اجیرن ہو کر رہ گئی ہے. تو ہم تو ان کی دوستی جو ہے نہ کہتے ہیں, نہ دوستی بھلی نہ دشمنی بھلی, تو ہم تو ان کی کہتے ہیں جو ہم باز ہے ایسی دوستی سے اٹھاؤ پاندان اپنا. تو ہم تو یہ چاہتے ہیں کہ امریکہ جو ہے یہ ہم یہاں سے نکل جائے, اور ہم کو نہ ان کی دوستی چاہیے نہ دشمنی چاہیے. دے مسٹ لیو اس الون, تبھی ہم اپنے سر پیروں پر کھڑے ہو سکیں گے. جب تک ان کی طرف دیکھیں گے ہم, اس وقت تک نہ ہماری معیشت بڑھے گی, نہ ہماری سیاست میں توازن پیدا ہوگا, نہ اس میں استحکام پیدا ہوگا. تو ہمیں ان کی دوستی نہیں چاہیے, میں سمجھتا ہوں. وقتی طور پر ہر حکومت دیکھتی ہے, اب جو قرضے ہم پر مسلط کر دیے گئے ہیں ان کو نبھانے کے لیے, اس کا سود دینے کے لیے IMF سے ہم کو لینا پڑتا ہے. لیکن اس کی دوستی کا اندازہ اس بات سے لگائیے کہ ہم سے تقاضا یہ ہے کہ جی آپ کو اپنی جو انرجی کی پالیسی ہے اور اس کی ضروریات جو ہیں وہ کوئلے سے نہ کریں, اس میں اوزون کا چکر لے آتے ہیں. دنیا میں سب سے بڑا اوزون کا جو اپنا رسپانسبل ہے وہ خود امریکہ ہے. برطانیہ کی 60% انرجی جو ہے وہ کوئلے سے ہوتی ہے, لیکن پاکستان کے لیے حکم یہ ہے کہ وہ نہ کریں. پاکستان کے لیے حکم یہ ہے کہ ہمارا بھائی برادر ملک جو نیکسٹ ڈور ہے ایران, اس سے جو ہم نے گیس پائپ لائن کا معاہدہ کیا ہے اس کی طرف نہ دیکھیں, بلکہ امریکہ کی طرف دیکھیں, سینٹرل ایشیا کی طرف دیکھیں, انڈیا سے لے لیں, ایران سے نہ لیں. تو میں یہ سمجھتا ہوں جب تک ہمیں اپنے خودداری سے اور حمیت سے اور غیرت سے کا وہ مظاہرہ نہیں کریں گے, اس وقت تو کوئی ایسی بات بننے والی نہیں ہے. اور پاکستان ہمیشہ انہی کا محتاج رہے گا اور انہی کی طرف دیکھتا رہے گا. تو ہماری جو حکمران ہیں ان کو چاہیے کہ ایسی پالیسیاں بنائیں جو عوام کے دور رس مفاد میں ہوں اور دیر پا پالیسیاں ہوں, وقتی طور پر ان کی طرف نہ دیکھا جائے تو بہتر ہے.
جی بہت بہت شکریہ نذیر حسین صاحب. جناب پاکستان کو امریکی امداد کی ضرورت ہے, پاکستان کی معیشت کمزور ہے, یہ بات اپنی جگہ پر بجا ہے, لیکن پاکستان کو امریکی امداد کی جتنی ضرورت ہے, امریکہ کو پاکستان کے تعاون کی اس سے کہیں زیادہ ضرورت ہے. دہشت گردی کے خلاف جنگ جاری رکھنے کے لیے بھی پاکستان کا تعاون اسے درکار ہے, اس کے بغیر وہ اس خطے میں اپنی اس نام نہاد جنگ کو جاری نہیں رکھ سکتا. افغانستان سے انخلا کے لیے بھی, باعزت طور پر یہاں سے جانے کے لیے بھی پاکستان کا تعاون اسے درکار ہے. امریکہ کو پاکستان کی ضرورت کا احساس ہے, اور اس احساس کے تحت ہی وہ جب چاہتا ہے اپنی امداد بند کر کے اپنی بات منوانے کے لیے پاکستان پر دباؤ بڑھا دیتا ہے. پاکستان بھی इस बात का इदराक करते हुए कि अमेरिका को पाकिस्तान की उससे कहीं ज़्यादा ज़रूरत है जितनी पाकिस्तान को अमेरिका की ज़रूरत है, यही हरबा इस्तेमाल कर सकता है।
देखिए मेहदी शरीफ साहब, अमेरिका जो है एक बहुत बड़ा मुल्क है, उसके पास फौजी ताकत है, उसके प्रॉक्सीज़ हैं पाकिस्तान में, अफगानिस्तान में और भारत में, और पाकिस्तान को जब भी कोई ज़रूरत होती है अमेरिका को, तो पाकिस्तान में डीस्टेबलाइजेशन जो है उसका राज कर दिया जाता है। अभी आप देखें, कहना तो नहीं चाहिए लेकिन ये बात अब मजबूरन मुझे कहनी पड़ रही है कि अगर पाकिस्तान में दहशतगर्दी हो रही है तो उसके पीछे भी अमेरिका का हाथ है। अफगानिस्तान को यूज़ किया जा रहा है, जो बलूचिस्तान के हालात ख़राब किए जा रहे हैं उसमें अफगानिस्तान की कुछ ताकतें शामिल हैं, और जो पाकिस्तान और ईरान के ताल्लुकात को ख़राब करने की कोशिश की जा रही है, जंदुल्ला को बनाया गया, अभी आईपी जो गैस पाइपलाइन है उसके राह में रोड़े अड़काए जा रहे हैं, तो ये सारी चीज़ें मिल के पाकिस्तान को इस बात पर मजबूर करती हैं कि पाकिस्तान जो है वो अमेरिका की डिक्टेट्स जो है उसको मानने पर मजबूर हो जाए। लेकिन दूसरी तरफ आप ये देखेंगे, जब से मैं फिर वही गुजारिश करूंगा कि सलाला का जो और OBL का जो चक्कर हुआ था, उसके बाद पाकिस्तान ने नेटो सप्लाई 11 महीने बंद रखी थी, तो अमेरिका को इस बात का एहसास हुआ था। आपको याद होगा कि जब ये दोनों चीज़ें हुई थी और पाकिस्तान ने 11 महीने इस चीज़ को बंद रखा था, तो पाकिस्तान की पार्लियामेंट की एक कमेटी थी, नेशनल सिक्योरिटी कमेटी, जिसके हेड जो थे गुज़िश्ता रज़ा रबानी साहब थे पीपल्स पार्टी के, तो पूरी जो नेशनल सिक्योरिटी कमेटी थी उसमें तमाम पॉलिटिकल पार्टीज़ ने एक जान होकर ये बात कही थी कि हमें पाकिस्तान को अमेरिका के साथ जो ताल्लुकात हैं उनको जो वर्ड रीसेट करने की, रिव्यू करने की ज़रूरत है। इसीलिए पाकिस्तान ने अपने ताल्लुकात जो हैं वो रशियन फेडरेशन के साथ ज़्यादा बेहतर करने शुरू कर दिए हैं। इसीलिए पाकिस्तान ने जो ईरान पाकिस्तान इंडिया इंडिया तो अब नहीं है, उस गैस पाइपलाइन को रिवाइव करने की कोशिश की थी। इसीलिए पाकिस्तान ने गवादर में चाइना को जो है वो ऑपरेशनल जो पोर्ट की फैसिलिटीज़ हैं वो सिंगापुर से लेके चाइना को दे दी थी। लिहाजा ये वो सारी बातें हैं जो पाकिस्तान अपने लिमिटेड वसाइल में और अपनी लिमिटेड कैपेसिटी में रहते हुए कर सकता है और कर रहा है। लिहाजा जब अभी ये देखें, जैसे अमेरिका को इस वक्त आपने बिल्कुल दुरुस्त फरमाया, इतनी चीज़ों की ज़रूरत है, तो उस वक्त पाकिस्तान जो है अपने कौमी मफादात को क्यों नहीं अचीव कर सकता, यह एक बहुत बड़ा सवालिया निशान है। होना तो यही चाहिए कि जब आपको अमेरिका की ज़रूरत है तो अमेरिका आपके साथ वो हालात करता है, लेकिन जब आपको अमेरिका की ज़रूरत है तो उस वक्त आप क्या किए जाते हैं, तो ये अब सोचने की और समझने की बातें। और आपकी जैसे रिपोर्ट में भी बातें हुई थी, पाकिस्तान में कुछ नाकदीन का ये भी ख्याल है कि शायद नवाज़ शरीफ साहब को इतनी जल्दी अमेरिका का दौरा नहीं करना चाहिए था, उनका होमवर्क नहीं हुआ था। लेकिन ये दौरा जो है इब्तदाई नौयत का था, जहाँ एक परसेप्शन को ठीक करना था, पाकिस्तान और अमेरिका के ताल्लुकात जो ख़राब थे, सर्द महरी का शिकार थे, उनको वापस रिवाइव करना था। लिहाजा वो सारी चीज़ें हैं। अगर इस वक्त अमेरिका को पाकिस्तान की ज़रूरत है और पाकिस्तान की ज़रूरत भी रहेगी, मैंने गुज़िश्ता गुफ्तगू में भी यही गुजारिश की थी कि अब ये हमारी लीडरशिप पे मनासिर है कि वो इस वक्त पाकिस्तान के मफादात को अजीज़ रखने के लिए अमेरिका से क्या कुछ मनवा सकते हैं, ये बहुत बड़ा एक सवालिया निशान है। लिहाजा इस वक्त देखें, जब वज़ीर-ए-आज़म नवाज शरीफ साहब जाते हैं तो उनके पीछे आल पार्टीज़ कॉन्फ्रेंस, जो पाकिस्तान की तमाम सियासी क़ुव्वतें हैं, पाकिस्तान की जो हुकूमत है, पाकिस्तान की अफवाज जो है, उनको पूरी मैंडेट हासिल थी कि वो जब अमेरिका गए हैं तो ड्रोन हमलों के बंद करने की बात की जाए, और की भी गई। और बाकी जो है पाकिस्तान के मफादात, जिसमें मईशत है, एनर्जी है, दहशतगर्दी है, उसको लेके गए हैं। लिहाजा बातें हुई हैं, अब ये डिपेंड ये करता है, मैं गुजारिश वही दोबारा करूँगा, अब ये डिपेंड ये करता है कि पाकिस्तान की लीडरशिप ख़ुद इन्हसारी की पॉलिसी अपनाते हुए कितना जो है वो अमेरिका से अपनी बातें मनवा सकती है। चाहे आप जियोपॉलिटिकली देखें, पाकिस्तान की बहुत 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 इंपॉर्टेंट पोजीशन है इस वक्त खित्ते में, अफगानिस्तान के लिहाज से देखें, ईरान के लिहाज से देखें, रशियन फेडरेशन के लिहाज से देखें, सेंट्रल एशिया के लिहाज से देखें, चाइना के लिहाज से देखें, और ख़ुद भारत के लिहाज से देखें, पाकिस्तान इस वक्त एक पिवट पोजीशन रखता है। लिहाजा आपकी बात 100% दुरुस्त है कि पाकिस्तान अब किस तरह और कितनी हद तक अपने कौमी मफादात जो हैं वो अमेरिका से इस वक्त एक्सट्रैक्ट कर सकता है, निकाल सकता है और ले सकता है।
बहुत बहुत शुक्रिया बैरिस्टर साहब, आप क्या कहते हैं, पाकिस्तान अमेरिका के मुकाबले में कितनी मुजाहमत कर सकता है?
देखिए, ये डिपेंड करता है कि हमारे जो हुक्मरान हैं उनमें जो उनकी विल कितनी है मजबूत। तो अगर वो स्टैंड ले लें अपने कौमी मफादात के पेश नज़र, तो बहुत कुछ कर सकता है पाकिस्तान। ऐसी बात नहीं है जैसा
जी
कि नज़ीर हुसैन साहब फरमा रहे थे कि हमारी स्ट्रेटजिकल जो पोजीशन है वो इतनी अहम है, और अमेरिकन इस दफ़ा फंसे हुए हैं जैसे रूस फंसा हुआ था, उनको भी सेफ पैसेज चाहिए था। अब अमेरिकन को और 42 जो कोलिशन पार्टनर्स हैं इस जंग में, उनको भी सेफ पैसेज चाहिए, और उसके लिए बड़ी मुद्दत दरकार होगी। अब वो सेफ पैसे पाकिस्तान के ही थ्रू ज़्यादा हो सकता है, और इकोनॉमिक भी है। तो इस पोजीशन से फ़ायदा उठाएं, जो अक्लमंद होते हैं वो अपने मफादात का तहफ़ुज़ करते हैं, लेकिन दबकर और फिदयाना जो तर्ज अमल है उससे बात नहीं बनेगी। वो उसी सूरत में होगी कि जब हमें अपनी अहमियत का एहसास हो, हमें अपने अवाम का एहसास हो, उनके जज्बात का एहसास हो, हमें अपनी पार्लियामेंट का एहसास हो, और उस तमाम मामलों में हम ये देखें कि हमारा कौमी मफाद क्या है और देरपा मफादात हमारे किससे वाबस्ता हैं और किस चीज़ से वाबस्ता हैं। तो अगर वो थोड़ा सा सख्ती से काम लें तो मैं समझता हूँ कि कोई ऐसी बात नहीं है। तुर्की ने भी उनको सेफ पैसेज नहीं दिया था, हालांकि वो 30 बिलियन डॉलर्स की उनको इमदाद थी। ईरान की जो नेक्स्ट डोर हमारे वो हमसाया बरदर मुल्क है, उनका भी है कि खुददारी का मुजाहरा वो करते रहे हैं और करते रहेंगे। इसी तरह अगर पाकिस्तान भी करे, पाकिस्तान एक न्यूक्लियर पावर है, उसके रिसोर्सेज भी अंदाज हैं, 20 करोड़ अवाम है, और इंतहाई मेहनती जफाकश हमारे अवाम हैं, और उसके अंदर वो पोटेंशियल है। अल्लाह ताला ने इतनी मादनियात दी हैं कि उन्हीं को अगर किया जाए तो हमें बैरूनी इमदाद की ज़रूरत ही नहीं है, अगर उनको सही तौर पर यूटिलाइज़ किया जाए तो। पाकिस्तान तो बहुत कुछ कर सकता है, लेकिन हमारी जो हुक्मरान तबका है उसके अंदर वो बूता और दम जो है वो कम नज़र आता है और रहा है। अब ये अगर नवाज शरीफ चाहें, क्योंकि इन्होंने एक दफ़ा पहले भी मुखालफत की थी जब हम अपने एटॉमी हमला करना चाह रहे थे, वो उसका तजर्बा, तो अमेरिका की तरफ से बिल क्लिंटन ने कहा था कि आप ना कीजिए, और 5 बिलियन डॉलर भी की दी थी, लेकिन नवाज शरीफ साहब ने पब्लिक इसरार के पेश नज़र उसको नहीं माना। तो अब भी अगर चाहें तो इनसे ये तवक्को की जा सकती है, क्योंकि ये इंतहाई खुशकिस्मत वज़ीर आज़म हैं कि इन्हें इस वक्त ना तो कोई अपोजिशन है। जरदारी साहब कह चुके हैं कि हम 5 साल तक कोई मुखालफत नहीं करेंगे, और पार्लियामेंट में 2/3 तकरीबन उनको अक्सरियत हासिल है। वो अगर चाहें तो बहुत कुछ कर सकते हैं और तारीख में अपना नाम जरी हरूफ में रकम करा सकते हैं, लेकिन अगर खुददारी का मुजाहरा करें। उम्मीद भी यही है और दुआ भी यही है कि पाकिस्तान के हुक्मरान अकल का और होश का मुजाहरा करें और अब पाकिस्तान को तरक्कियों की और उसके बुलंद बाम पर ले जाएं। वो उसी सूरत में होगा जब हम इंतहाई जुरत का मुजाहरा करते हुए और एक न्यूक्लियर पावर की तरह तर्ज अमल इख्तियार करते हुए इन लोगों से बराबरी का मुकाबला करें। अब अगर हमारा उनका कोई मफाद इस वक्त ना होता इनखला के तौर पर जो हमें मैसर है, तो वो और बात थी, हम कमज़ोर पोजिशन में थे, लेकिन इस वक्त हम बराबरी की सतह पर कह सकते हैं। उनका एक आदमी मर जाए तो वो दुनिया को हिला देते हैं, लेकिन हमारे 5,000 फौजी मर चुके हैं, 40,000 आम जो हैं वो बेचारे निहत्ते मासूम मर चुके हैं, और बिलियंस का, 100 से भी ज़्यादा का ख़त्म हो चुका है, मईशत तबाह हो चुकी है। तो इस सूरत में अभी यही नुक्ता आगाज़ बना लें नवाज शरीफ साहब, तो तमाम कौम का तआवुन उनको हासिल होगा। पीपल्स पार्टी भी देगी, इमरान खान की जमात भी देगी, और दूसरे लोग भी देंगे, लेकिन उस सिलसिले में हमें हतमी तौर पर यह मुजाहरा चाहिए कि हाँ, हम एक बा अखलाक बा किरदार और जुरतमंद हुक्मरान हैं, और हम ये चाहते हैं कि पाकिस्तान किसी सूरत में भी दब कर न रहे।
बहुत
तो
बहुत
अगर ये
शुक्रिया,
हालात रहे तो इंशाल्लाह आप ये समझे पाकिस्तान बहुत कुछ कर सकता है।
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया। यकीनन नवाज शरीफ साहब की हुकूमत एक मजबूत हुकूमत है, अपोजिशन की हिमायत उन्हें हासिल है, दीगर पार्टियों की हिमायत भी हासिल है। यकीनन अगर वो इस सिलसिले में इस बात का इदराक करते हुए कि अमेरिका को पाकिस्तान की उससे ज़्यादा ज़रूरत है जितनी पाकिस्तान को अमेरिका की ज़रूरत है मुज़ाहमत करें, तो यकीनन अवाम की हिमायत भी उन्हें हासिल रहेगी। प्रोग्राम के बारे में हमें आपकी राय का भी इंतज़ार रहेगा। हमारा ईमेल एड्रेस है andaz_jahan@thesartv.ir। इसी के साथ अगले प्रोग्राम तक के लिए हम आपसे इजाज़त चाहते हैं। खुदा हाफिज़।